This is VOA News via remote. I'm Laurel Bowman. Russian police detained around 150 people at a meeting of independent and opposition politicians in Moscow on Saturday, accusing them of links to an undesirable organization. That's according to both a monitoring group and a TV station. The detentions come amid a crackdown on anti-Kremlin sentiment following the arrest and imprisonment of opposition politician Alexei Navalny, who returned to Russia in January after recovering from a nerve agent poisoning in Siberia. At least six protesters were killed by security forces in Myanmar, witnesses and media reported, as activists marked the death anniversary on Saturday of a student whose killing in 1988 sparked an uprising against the military government. Three people were killed and several injured when police opened fire on a sit-in protest in Mandalay, which is Myanmar's second city, two witnesses told Reuters. Another person was killed in a central town, and two died in police firing in the commercial capital Yangon overnight. Domestic media reported this. German health experts warned on Saturday against any further easing of coronavirus lockdown measures, as the number of cases jumped again due to the spread of the more infectious variant first detected in Britain. And Sri Lanka will ban the wearing of the burqa and shut more than 1,000 Islamic schools, a government minister said on Saturday. The latest actions affecting the country's minority Muslim population. The Minister for Public Security told press he had signed a paper on Friday for cabinet approval to ban the full face covering worn by some Muslim women on national security grounds. For more on these stories, visit voanews.com. This is VOA News. Ethiopia on Saturday rejected U.S. allegations there has been ethnic cleansing in Tigray, pushing back against the latest criticism of its military operation in its northern region by the new administration in Washington. U.S. Secretary of State Antony Blinken said on Wednesday he wanted to see Eritrean forces and those from the Amhara region replaced in Tigray by security forces that will respect human rights and not commit acts of ethnic cleansing. Nine more students than originally thought are missing after gunmen stormed a forestry college in northwest Nigeria earlier this week. A government official in Nigeria's Kaduna state said on Saturday. The revision brings the total number of missing students to 39 following Thursday's nighttime raid on the Federal College of Forestry Mechanization, the fourth mass school abduction in northern Nigeria since December. Foreign ministers in the G7 group of nations, including the United States and Britain, have expressed grave concerns at what they said was China's decision to fundamentally erode democratic elements of the electoral system in Hong Kong. The G7 released a statement that was tweeted by British Foreign Secretary Dominic Raab, saying the recent decision to change Hong Kong's electoral system indicated that authorities in China were determined to eliminate dissenting voices and opinions in Hong Kong. A London police officer appeared in court on Saturday for the first time after being charged with murder in a case that has caused widespread concern in Britain about women's safety. Wayne Cousins is charged with the kidnap and murder of 33-year-old Sarah Everard, who disappeared on the night of March 3rd while walking home in South London after visiting a friend. Ireland's Foreign Minister Simon Coveney said Saturday that Britain was demonstrating perverse nationalism by seeking to reach a trade deal with the United States before the European Union and questioned whether it was a trustworthy partner. Coveney said in a newspaper interview that the idea that Britain can get there first is narrow-minded thinking. It's perverse nationalism when actually Britain and the EU should work together as partners. A military aircraft flying from the Kazakh capital crashed while landing in Almaty on Saturday, killing four of six people on board, the Central Asian News Nation's Emergencies Ministry said. Russia's Interfax news agency said, citing a source, that the plane belonged to Kazakhstan's Border Guard Service. For more on all these stories, we invite you to visit our website at voanews.com. Via remote, Laurel Bowman, VOA News.
वॉइस ऑफ अमेरिका वॉशिंगटन से हम आपके लिए प्रोग्राम पेश कर रहे हैं राउंड टेबल।
अस्सलाम वालेकुम सामीन, शहनाज अजीज हाजिर है आज की राउंड टेबल के साथ। आज हम बात करेंगे मनी लॉन्ड्रिंग और दहशतगर्दों की माली मुआवनत की रोकथाम के आलमी इदारे फाइनेंशियल एक्शन टास्क फोर्स या फैटफ के उस फैसले के बारे में जो पाकिस्तान को एक बार फिर ग्रे लिस्ट में रखने से मुतालिक है। इस्लामाबाद में प्रेस कॉन्फ्रेंस करते हुए पाकिस्तान के वफाकी वजीर सनअत व पैदावार हमाद अजहर ने इस फैसले के बारे में कहा कि फैटफ ने तस्लीम किया है कि पाकिस्तान 90% अहदाफ पूरे कर चुका है, जबकि आज से 2 साल पहले हम फैटफ के 2 नकात पर थे, आज 24 पर आ गए हैं। उन्होंने ये भी कहा कि इसके लिए पहला हदफ ये था कि पाकिस्तान को ब्लैक लिस्ट होने से रोका जाए, जिसमें कामयाबी हासिल हुई। और उन्होंने कहा कि हमें दहशतगर्दों की माली मुआवनत के खिलाफ तफ्तीश के ठोस नतायज और कल अदम तंजीमों के खिलाफ माली पाबंदियों पर अमल दरामद यकीनी बनाना होगा। तो सामिन, क्यों ना हमाद अजहर साहब की प्रेस कॉन्फ्रेंस से इक्तिबास हम आपको सुनवाएं पहले, और उसके बाद हमारे माहिरीन बात करेंगे फैटफ की आयद करदा पाबंदियों के बारे में, मौजूदा फैसले के बारे में और आइंदा के इम्कान के बारे में।
पाकिस्तान को फैटफ की तारीख का, दुनिया की तारीख का सबसे चैलेंजिंग एक्शन प्लान जो है वो दिया गया था, और इसका एतराफ इस मरतबा फैटफ के मेंबर कंट्रीज ने खुद किया कि इससे कॉम्प्रिहेंसिव और चैलेंजिंग एक्शन प्लान पहले किसी मुल्क को फैटफ की तरफ से नहीं दिया गया था। 2 साल पहले हम ये जो 27 नकाती एक्शन प्लान है इसमें से सिर्फ 1 नकात के ऊपर हम कंप्लायंट थे आज से 2 साल पहले। आज अल्हम्दुलिल्लाह हम 27 में से 24 नकात के ऊपर कंप्लायंट हैं, जो कि तकरीबन 90% कंप्लायंस बनती है, और ये एक बहुत बड़ी अचीवमेंट है मैं समझता हूँ। पहला हमारा टारगेट तो ये था, जब हम इस एक्शन प्लान, हमें ये दिया गया और हमारी नई हुकूमत आई थी, कि पाकिस्तान की ब्लैक लिस्टिंग को रोका जाए, क्योंकि ब्लैक लिस्टिंग के पाकिस्तान पर बड़े नेगेटिव असरात पाकिस्तान की मीशत पर मुरतब होने के चांसेस थे, और ये जाहिर है कि इसकी एक बहुत ज्यादा एक नेगेटिविटी और सेंटिमेंट इससे नेगेटिव आना था, और टाइमलाइंस बड़ी सख्त थी, और दुनिया का सबसे मुश्किल एक्शन प्लान था। अलहम्दुलिल्लाह टारगेट हमने अचीव किया, और पिछली प्लेनरी में, यानी ये जो अभी प्लेनरी हुई है इससे पिछली प्लेनरी में, बाकायदा FATF कंट्रीज ने और FATF सेक्रेटेरिएट ने ये कहा कि ब्लैक लिस्टिंग अब पाकिस्तान के लिए ऑप्शन नहीं रहा, क्योंकि पाकिस्तान ने सिग्निफिकेंट प्रोग्रेस हासिल कर ली है। दूसरा हमारा हदफ ये था कि इस जो मौजूदा 27 नकाती एक्शन प्लान है, ब्लैक लिस्टिंग अपनी जगह, जो अब ऑप्शन नहीं रहा पाकिस्तान के लिए अल्हम्दुलिल्लाह, लेकिन इसको मुकम्मल किया जाए, और पाकिस्तान का जो फाइनेंशियल सिस्टम है, पाकिस्तान बाकी सारी दुनिया को ये मैसेज दे कि पाकिस्तान के फाइनेंशियल सिस्टम्स और टेररिज्म फाइनेंसिंग के जो नेटवर्क्स हैं वो इंटरनेशनल स्टैंडर्ड से भी आगे जा चुके हैं। और आपने देखा अल्हम्दुलिल्लाह आज फैटफ खुद कह रहा है कि 90% के करीब हमें कंप्लीशन जो है वो हासिल हो गई है। मैं आपको ये भी बताता चलूं कि पाकिस्तान में कोविड पेंडेमिक जब आया है बाकी सारी दुनिया की तरह, तो हमारे पास ये ऑप्शन मौजूद था कि हम रिपोर्टिंग ना करते, लेकिन हम रिपोर्टिंग, और कुछ मुल्कों ने ये ऑप्शन एक्सरसाइज किया, लेकिन हमने उस वक्त का फायदा उठाया और हम रिपोर्टिंग करते रहे, और हमें सिग्निफिकेंट प्रोग्रेस भी मिलती रही अल्हम्दुलिल्लाह, और उसका नतीजा आपके सामने है। ये जो हमने इतना लंबा सफर तय किया है, और इंशाल्लाह ताला ये एक्शन प्लान भी हम जल्द खत्म कर लेंगे, जिसके 3 निकात रह गए हैं जो पार्शली कंप्लायंट है, और उन 3 में भी बहुत सारा काम हो चुका हुआ है मेरे नजदीक, वो भी हम लार्जली कंप्लायंट होने के उन 3 में भी करीब है। तो ये दिन रात की मेहनत है, एक होल ऑफ गवर्नमेंट अप्रोच है, जिसके अंदर बेशतर इदारे शामिल हैं, जो वफाक में भी हैं, जो सूबों में भी हैं, जो मुख्तलिफ डिपार्टमेंट्स में हैं, फाइनेंस से लेके, फॉरेन ऑफिस से लेके, पुलिस सर्विसेज से लेके, काउंटर टेररिज्म डिपार्टमेंट से लेके, पाकिस्तान की मिलिट्री अथॉरिटीज से लेके, पाकिस्तान की सिक्योरिटी एजेंसी से लेके, एक होल ऑफ गवर्नमेंट अप्रोच है, जिसको आज सारी दुनिया ने तस्लीम किया कि एक बहुत मुश्किल एक्शन प्लान, टाइट टाइमलाइंस, सख्त हालात कोविड के, उसके बावजूद पाकिस्तान जो है उसने एक मिसाली प्रोग्रेस जो है वो अचीव की है, और इंशाल्लाह ताला ये वाला जो मौजूद एक्शन प्लान है इसे हम जल्दी मुकम्मल करेंगे। मैं आपको यहाँ ये भी बताना चाहता हूँ कि पाकिस्तान शायद दुनिया के वो वाहिद मुल्क है इस वक्त जो फैटफ के ड्यूल स्क्रूटनी के अंदर है। ये भी फैसला हुआ था कि पाकिस्तान ड्यूल स्क्रूटनी में रहेगा क्योंकि एक MER का जो उनका नॉर्मल प्रोसेस है वो भी साथ चल रहा है. तो हम इन पैरेलल हमारा पूरी जो हुकूमत है वो और सारे डिपार्टमेंट्स जो हैं गवर्नमेंट के और सारे इदारे वो इन पैरेलल जो हमारा ड्यूल इवेल्यूएशन का प्रोसेस है जिसे हम MER कहते हैं APG के MER उसकी कम्प्लीशन के लिए भी दिन रात जो है वो कोशा है.
तो सामिन ये इख्तिबास था पाकिस्तान के विफाकी वजीर सनत व पैदावार हमाद अजहर की प्रेस कॉन्फ्रेंस से जिसमें उन्होंने बात की मनी लॉन्ड्रिंग और टेरर फाइनेंसिंग पर नजर रखने वाले आलमी इदारे फाइनेंशियल एक्शन टास्क फोर्स के उस फैसले के बारे में जो पाकिस्तान को जून तक ग्रे लिस्ट में रखने से मुतालिक है. इसके साथ ही सामिन कुछ तजियाकारों का ये भी कहना है कि पाकिस्तान को सिर्फ कानून साजी ही नहीं बल्कि सिफारती महाज पर भी लॉबिंग की जरूरत है. तकरीबन सभी ये तस्लीम करते हैं कि पाकिस्तान ने अपना केस अच्छे अंदाज में पेश किया और अगर फैटफ चाहता तो पाकिस्तान को इस वक्त भी व्हाइट लिस्ट में ला सकता था लेकिन फिलहाल ऐसा नहीं हुआ और इसीलिए अब सियासी महाज पर काम करने की भी जरूरत है. और सामिन इसी बारे में हम आज ये बात करेंगे यानी एक तो माली मुआवनत रोकने के लिए जो इकदाम किए गए हैं उनका तजिया करें और इसके साथ ही ये भी कि सिफारती महाज पर किस तरह के काम की जरूरत है और इस महाज पर पाकिस्तान को क्या दुश्वारियां दरपेश हैं. तो हमने इक्तसादी माहिरीन के साथ साथ सियासी तजियाकारों को भी मदऊ किया है आज के प्रोग्राम में. तो आगाज करते हैं मेहताब हैदर साहब से जो एक माहिर मईशत हैं मारूफ तजियाकार हैं. और मेहताब साहब क्योंकि आप पहली दफा हमारे इस प्रोग्राम में शामिल हो रहे हैं तो मैं चाहूंगी कि तफसील से अगर आप अपना तारुफ हमारे सुनने वालों से करवाएं.
जी मैम मेरा नाम मेहताब हैदर है. आई वर्क फॉर द न्यूज और मैं बेसिकली मैक्रो इकोनॉमिक जितने भी इश्यूज हैं उनके बारे में जो है वो लिखता हूँ.
शुक्रिया मेहताब साहब. अब मैं आपसे सबसे पहले तो यही पूछूंगी कि आप इस मसले पर बहुत तवातुर से लिखते रहे हैं तो जरा हमारे सुनने वालों के लिए ये वजाहत कीजिए कि इसमें कौन से अरकान हैं क्योंकि बार बार हम बात करते हैं FATF की उनके लिए समझना मुश्किल है कि एक ऐसा इदारा है जिसमें चीन भी मौजूद है तुर्की भी है उसमें और कई पाकिस्तान के दोस्त हैं ऑब्जर्वर्स में इंडोनेशिया है. किस लिए पाकिस्तान को हिमायत हासिल नहीं है दीगर अरकान की अगर कोई लॉबी उसके खिलाफ है तो वो दूसरी लॉबी उसके हक में क्यों नहीं है.
आप ये देखें कि पाकिस्तान को जब ग्रे लिस्ट में शामिल किया गया था सबसे बड़ा खतरा ये था कि पाकिस्तान को ब्लैक लिस्ट में तो ब्लैक लिस्ट से रोकने के लिए आपको याद है कि उस टाइम सऊदी अरब फुल फ्लैज मेंबर नहीं था लेकिन उसको ऑब्जर्वर का था. सऊदी अरब चाइना मलेशिया और टर्की इन्होंने बड़ा इंपॉर्टेंट रोल प्ले किया था पाकिस्तान को जो टेक्निकल लेवल पे काम करने के बाद डिप्लोमेटिक लेवल पे रोकने की कोशिश की थी वो यही थी कि पाकिस्तान ब्लैक लिस्ट ना हो. अब पाकिस्तान को ग्रे लिस्ट से निकालने के लिए चूंकि हमें मजीद अरकान की हमायत की जरूरत है. रिसेंटली ये जो फ्यास्को हुआ है फ्रांस के हवाले से इसकी वजह से पाकिस्तान को मजीद धचका लगा है वरना ये चांसेस थे कि हम इतने 24 पॉइंट्स पे हमने अमल दरामद कर लिया तो पाकिस्तान को ग्रेजुएट कर दिया जाए फ्रॉम ग्रे टू वाइटनेस. वो डिप्लोमेटिकली मैं इसलिए कहता था कि हमें मजीद लॉबिंग करने की जरूरत है और अगर जिन ममालिक की कुछ जेन्युइन कंसर्न्स हैं उनको एड्रेस करने की जरूरत है और उनको डिप्लोमेटिकली एंगेज करने की जरूरत है. जब तक हम एंगेज नहीं करेंगे उन्हें उस टाइम तक पाकिस्तान का जो है वो ग्रे लिस्ट से निकलना मुश्किल है. एक तरह तो हमें टेक्निकल लेवल पे काम करना है लेकिन हमें डिप्लोमेटिक लेवल पे भी ज्यादा से ज्यादा ममालिक की और खासकर जो यूरोपियन कंट्रीज है उनकी जो है वो मदद हमने हासिल करनी है. चूंकि वजह ये है कि अगर आप मुख्तलिफ ममालिक को मुख्तलिफ वजूहात की बिना पे डिप्लोमेटिकली उन्हें नाराज करते रहेंगे तो फिर आपके लिए प्रॉब्लम्स हैं. हम आइसोलेशन में तो नहीं रहते तो हमें उनके जो जेन्युइन कंसर्न्स हैं उन पे उनसे बात करनी चाहिए उन्हें एंगेज करना चाहिए और ये पॉलिटिकल और डिप्लोमेटिक लेवल पे ही करके हम कामयाबी हासिल कर सकेंगे.
वैसे इसमें तरीकाकार क्या होता है वोटिंग का.
34-37 मेंबर्स हैं टोटल और ऑब्जर्वर्स भी हैं कुछ उसके अंदर जिसमें मुख्तलिफ इंस्टीट्यूशंस भी हैं और कुछ ममालिक भी हैं. अक्सरियत से जो है वो फैसला करना होता है उन्होंने. देखिए पाकिस्तान को जो है वो मैं समझता हूँ कि अगर जब हमने इतना कुछ कर लिया है और उनके स्टाफ की ये जो टीम में काम करने की FATF की अगर हम उसको पूरी तरह से सेटिस्फाई कर पाए और डिप्लोमेटिकली कर ले तो अक्सरियत का अगर फैसला और हम सपोर्ट हासिल कर सके تو پاکستان جو ہے وہ کوالیفائی کر سکتا ہے.
تو مہتاب صاحب یہ جو فیصلہ ہے FATF کا, تو اس پر آپ کا کیا ریئیکشن ہے, یعنی آپ کو کیا لگتا ہے کہ جون میں کچھ امید ہے پاکستان کے گرے لسٹ سے نکلنے کی یا نہیں؟
بنیادی طور پہ پاکستان نے جو لیجسلیٹو پارٹ تھا اس پہ تو کر لیا نا کام, اور آپ نے دیکھا کہ مختلف لاس کے اندر امینڈمنٹس بھی کی اور پارلیمنٹ کا مشترکہ اجلاس بلا کر بھی حکومت کو, جہاں پہ چونکہ سینٹ میں حکومت کی اکثریت نہیں تھی تو وہاں سے وہ مشترکہ اجلاس بلا کر وہ لیجسلیشن تو پاس کر لی. لیکن ابھی جو میں سمجھتا ہوں دو پارٹ ایسے ہیں جن پہ ہمیں مزید جو ہے وہ کام کرنے کی ضرورت ہے. اب ان لاس کو جب ہم ان کی انفورسمنٹ کریں گے اور پراپر پروسیکیوشن اور کنوکشن کریں گے تو پھر یہ ڈیمونسٹریٹ ہوگا کہ پاکستان از سیریسلی پرسوئنگ دیز لیجسلیشن اگینسٹ منی لانڈرنگ اینڈ ٹیررز فائنانسنگ. تو ابھی وہ سٹیج ہے, اور اسی وجہ سے آپ دیکھیں کہ ان کی جو پریس کانفرنس بھی تھی جو FATF کے پریزیڈنٹ ہیں, انہوں نے کہا تھا کہ پاکستان کو ہم یہ دیکھنا چاہتے ہیں یہ کتنا سسٹینیبل طریقے سے جو ہے وہ ان لاس کے اوپر عمل درآمد کرے گا, اور اسی کے بعد ہم آن سائٹ وزٹ کریں گے اور اس کے بعد FATF کے ممبرز اس کے بارے میں فیصلہ کریں گے. دیکھنا یہ ہے کہ کیا یہ 3 ماہ کا عرصہ پہ اگر ہم یعنی اکراس دی بورڈ یہ امپلیمنٹیشن کرتے بھی ہیں تو کس حد تک جو ہے وہ ہم FATF کو سیٹسفائی کر پاتے ہیں.
تو جو 3 نکات اب باقی ہیں ان میں سب سے اہم آپ کے خیال میں کیا ہے؟
بنیادی طور پہ اس میں جو ٹیررسٹ فائنینسنگ کرنے والی آرگنائزیشن ہے, جو یونائٹڈ نیشن کی سیکیورٹی کونسل کی ریزولوشنز ہیں دو جن کے تحت ہی یہ FATF کو مینڈیٹ دیا گیا ہے, 1267 اور 1373, ان کے جو لوگ انہوں نے کیے ہوئے ہیں آئیڈینٹیفائی, اور جو ایفیلیٹس آرگنائزیشنز ہیں ان کے لوگوں کی ایک تو فائنینسنگ کو ہم کتنی افیکٹولی چوک کرتے ہیں, اور ان کے خلاف جو ہماری پروسیکیوشن ہے اور جو ہمارے کورٹس ہیں وہ کتنی تیزی سے کنوکشن کرتے ہیں, یہ سب سے زیادہ جو ہے وہ امپورٹنٹ ہے. اور میرے خیال میں اگر آپ تینوں کو دیکھیں تو تینوں اسی کے ارد گرد جو ہے وہ گھومتی ہیں. بنیادی طور پہ جو لاز تبدیل کر دیے گئے ہیں یہ شو کرتا ہے کہ یہ لاز ہم نے پرماننٹلی وہ جو لاز ان کی ریکوائر FATF کی ریکوائرمنٹس تھی ان کے مطابق چینج کر لی ہیں. اب انفورسمنٹ پہ 3 مہینے میں کیا وہ مطمئن ہو پاتے ہیں, یہی سوال ہے جو میں سمجھتا ہوں کہ دیکھنا باقی ہے. لیکن آپ یہ دیکھیں کہ پاکستان کو پچھلے یعنی 3 سے 4 دفعہ پہلے بھی ایکسٹینڈیڈ جو ہے وہ ٹائم فریم دیا گیا ہے. لیکن اگر ہم میکنزم کو ٹھیک کرنے میں اور افیکٹو پروسیکیوشن اور کنوکشن میں ایک ڈیمونسٹریٹ کریں اپنی پولیٹیکل ویل تو میں سمجھتا ہوں FATF کو سیٹسفائی کیا جا سکتا ہے.
تو مہتاب صاحب یہ جو ان کی ہے مالی معاونت فائنینسنگ جو ہے دہشت گردوں کی, اس میں کون انوالو ہے؟
دیکھیں پاکستان میں اس میں تو کوئی شک نہیں ہے کہ پاکستان کی یہ جو موجودہ حکومت ہے اور ملٹری اسٹیبلشمنٹ ہے وہ ایک پیج کے اوپر ہے, اور ایک پیج کے اوپر میں آنے کی وجہ سے ہی اتنی تیزی سے, آپ کو یاد ہوگا کہ جب جون 2018 میں پاکستان کو گرین لسٹ میں شامل کیا گیا تھا اور 27 نکات کا ایک بڑا ایجنڈا دیا گیا تھا تو بڑا مشکل تھا کہ اگر حکومت اور اسٹیبلشمنٹ ایک پیج پہ نہ ہوتی تو اس حد تک پروگرس ہو سکتی. تو یہ پروگرس ہوئی ہے تو یہ شو کرتی ہے کہ اسٹیٹ کے لیول پہ ان کی کوئی مدد جو ہے وہ نہیں کی جا رہی. اب یہ آرگنائزیشنز تھیں جو وار تھی افغانستان میں اور اس کے بعد جو کشمیر میں ہوتا رہا اس کے دوران ڈیکیڈ آف 90s میں تو یہ اسٹیبلش ہوئی یہ آرگنائزیشنز, لیکن اس کے بعد پھر انہوں نے اپنا انڈیپینڈنٹلی کام کرنا شروع کر دیا. اور اسی لیے دیکھیں گے 9/11 کے بعد جب ان کو بینڈ آؤٹ فٹس کے اس میں شامل کیا گیا اور اب جو یو این کی سیکیورٹی کونسل کی ریزولوشن کے تحت ان کو جو پروسکرائبڈ آرگنائزیشن قرار دے دیا گیا ہے تو اب یہ آرگنائزیشنز ہی ہیں. اب ان کے جو نیٹ ورک ہے اس کو ڈسمینٹل کرنے کی ضرورت ہے, اور ان کے جو فائنینسنگ کا سارے میکنزم ہے اس کو ختم کرنے کی ضرورت ہے, اور اگر کوئی کرمینل ایکٹیویٹیز کے اندر انوالو ہے تو اس کے خلاف جو کرمینل پروسیڈنگز ہیں اس میں جا کے اس کو کنوکٹ کروانے کی ضرورت ہے. تو یہ ایک پروسیس ہے جو کہ میں سمجھتا ہوں کہ لاز موجود ہیں, اب انفورسمنٹ کا ٹائم ہے ان کے اوپر.
تو آپ کے خیال میں قانون سازی کے ساتھ ساتھ پاکستان کو کس حد تک جو سفارتی محاذ ہے اس پر لابنگ کی ضرورت ہے؟
میں سمجھتا ہوں یہ سب سے زیادہ امپورٹنٹ ہے, چونکہ ہم نے دیکھے لاس کر لیے چینج, اب ان پہ جو ہے وہ عمل درآمد بھی شروع کر دیا, اور اگر کسی ملک کے کوئی کنسرنز ہیں تو ان کے کنسرنز کو بھی جو ہے وہ دور کرنے کی ضرورت ہے. چونکہ یہ بھی آ رہا ہے کہ فرانس نے بھی جو ہے وہ پاکستان کے کافی زیادہ اس کے اندر مخالفت کی ہے.
یہی میں آپ سے پوچھنا چاہتی تھی کہ فرانس کی جو مخالفت ہے اس کی وجہ یہ ہے کہ پاکستان نے حال ہی میں تنقید کی تھی فرانس کے کچھ اقدامات پر.
آپ کو یاد ہوگا کہ تحریک لبیک کے لوگوں نے کہا تھا کہ فرانس کے سفیر کو جو ہے وہ یہاں سے نکالا جائے, اور حکومت نے اس کے ساتھ ایک ایگریمنٹ بھی کیا تھا, اور پھر بعد میں انہوں نے کہا تھا کہ ہم اس کو پارلیمنٹ کے اندر لے کے جائیں گے اور پارلیمنٹ میں جو ہے وہ فیصلہ ہوگا. تو میں سمجھتا ہوں کہ ایک اسٹیٹ کو جو ہے وہ گھٹنے نہیں ٹیکنے چاہیے, بلکہ ان پرنسپل جو ہے اگر کوئی موقف ہے آپ کا تو وہ ضرور بیان کریں, لیکن چند سو لوگوں کے کہنے پہ جو ہے وہ اسٹیٹ کو اس طرح کا کوئی کمٹمنٹ نہیں کرنی چاہیے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
تو سامعین یہ تھے ڈاکٹر مہتاب حیدر, اور سامعین اب معاشی امور کی ایک اور ماہر انجم ابراہیم صاحبہ, جو نہ صرف یہ کہ اقتصادی امور میں مہارت رکھتی ہیں بلکہ آپ ان کے کالم بھی پڑھتے ہوں گے, باقاعدگی سے اس موضوع پر لکھتی رہتی ہیں. تو انجم صاحبہ شکریہ پروگرام میں آنے کے لیے. مجھے پتا ہے کہ آپ نے پہلے ہی کہا تھا کہ آپ اس وقت کہیں اور بھی آپ کو جانا ہے, اگر آپ اختصار سے ہمیں بتا سکیں کہ کیا رد عمل ہے آپ کا فائنینشیل ایکشن ٹاسک فورس کے فیصلے پر.
جی فائنینشیل ایکشن ٹاسک فورس جو ہے وہ وی آر اسٹل آن دا گرے لسٹ, اور یہ بہت ایک خوشائن بات ہے پاکستان کے لیے, بٹ آئی ڈونٹ تھنک کہ یہ زیادہ کنسرن تھی کہ ہم بلیک لسٹ ہو جائیں گے, بیکاز وی ہیڈ ڈن ا لاٹ آف دا لیجسلیشن. بیسکلی جو لیجسلیشن ہے پاکستان کی ون آف دا بیسٹ ان دا ورلڈ ہے, ہاؤ ایور اس کی جو امپلیمنٹیشن ہے دیٹ ریمینز ویک. اور اگر آپ دیکھیں جو تین رہ گئے تھے جو ایکشن کے پلان کے تین آئٹمز رہ گئے تھے وہ سارے ہیں ڈیمونسٹریٹ. سو ڈیمونسٹریٹ جو ایکچولی بیسکلی امپلیمنٹیشن پہ ہے وہ ذرا زیادہ ہمارے لیے چیلنج ہوگا بیسڈ آن آور ویری ویری پور پروسیکیوشن جو ٹیم ہے, اور اس کو اسٹے آرڈرز مل جاتے ہیں, بہت کچھ ہوتا ہے, بٹ ایٹ دی اینڈ آف دا ڈے آئی تھنک یہ بہت ہی پازیٹیو فیچر ہے. آپ کو پتا ہے کہ ہم آئی ایم ایف کے پروگرام پہ بھی ہیں, IMF بھی مانیٹر کر رہا ہے ہمارا, سو دیر آر ملٹیپل پازیٹیو جو ان کو وائبس ملی تھی افیکٹو, اس کی وجہ سے یہ ہمیں وی آر اسٹل آن دا گرے لسٹ. کیسے نکالا جائے گا, از دیٹ ڈوئبل بائی جون, بیکاز جون تک دیا گیا ہے, مجھے ذرا مشکل لگتا ہے. اور اس کی مشکلات جو ہیں وہ اس کی بیسک وجہ ہے کہ COVID-19 جو ہے وہ ابھی تک ریمپنٹ ہے ہمارے یہاں, کم ہوا ہے بٹ ایٹ دا سیم ٹائم وہ ابھی تک ہمارے پاس ہے. وی آر آلسو آن ایز یو نو ایک ہم نے ایمنسٹی دی ہوئی ہے کنسٹرکشن انڈسٹری کو اسپیسیفکلی, اور ایمنسٹی اسکیم جو ہے کہ نو کوشچنز آسکڈ اباؤٹ دا سورس آف انکم, مے بی دیٹ ہیز بین اوکیڈ بائی دا فنڈ آئی ایم ایف, بٹ آئی ایم ناٹ شیور کہ یہ جب تک یہ اسکیم ختم نہیں ہو جائے گی تب تک ہم پروبیبلی گرے لسٹ پہ رہنے کا امکان ہوگا.
صرف یہ سوال پوچھنا چاہوں گی آپ سے, دو ہیں, سوال کہ کس وجہ سے یہ کنسٹرکشن کا بزنس کس وجہ سے گرے لسٹ پہ رکھنے کی وجہ ہے؟
آئی تھنک دس از دا پرائم منسٹر عمران خان, کنسٹرکشن کا ان کو کہا گیا تھا, ان کو بلکہ دس آئیڈیا واز سولڈ ٹو ہم کہ اگر کنسٹرکشن کو اگر آپ کھول دیں گے تو اس سے کوئی 60 ادر انڈسٹریز وابستہ ہیں جس سے کہ ہماری امپلائمنٹ جنریشن شروع ہو جائے گی. آپ کو پتا ہونا چاہیے کہ آئی ایم ایف کے جب پروگرام میں ہم 2019 کو گئے تھے تو بہت کنٹریکشنری پالیسیز تھیں جس سے کہ ہماری جو ان امپلائمنٹ ریٹ تھا وہ بہت زیادہ بڑھ گیا تھا, اور بیکاز انہوں نے وہ جو ڈسکاؤنٹ ریٹ کو 13.5 کر دیا تھا, انہوں نے ایٹ دا سیم ٹائم جو ہماری ٹیکسز تھے وہ 5.5 trillion کے کر دیے تھے. سو واٹ آئی ایم ٹرائنگ ٹو سے اس کے وہ آلریڈی ہم ایک contractionary phase mein the hamari growth rate was supposed to be no more than 1.5% before, this is pre covid. to covid to march mein aaya tha, march se june tak chalo aur kharab ho gayi thi, but even then you know till february hamari jo contractionary policies jo agree kar gaye the hamari economic team leaders which I actually did not support, wo uski wajah se ये कहा गया था कि फिर कोविड भी आ गया तो लेट्स हैव दिस एमनेस्टी स्कीम और ये उन्होंने दोबारा की है. हाउ सक्सेसफुल इट इज आई एम नॉट श्योर बिकॉज हमारी एमनेस्टी स्कीम ज्यादा सक्सेसफुल अब तक तो हुई नहीं है.
अच्छा, आपने जैसे कहा कि जून में आपको खतरा इसलिए है क्योंकि कोविड की सूरत हाल अब तक खराब है, तो हमाद अजहर साहब ने कहा था कि ये पाकिस्तान के पास ऑप्शन मौजूद था कि वो इसको पोस्टपोन करवा सकता.
पोस्टपोन मेरे ख्याल में इस वास्ते ही होगा, एक तो एमनेस्टी स्कीम की मैंने बात की विच वॉज डिजाइन टू फॉर यू नो फॉर प्रमोटिंग प्रोडक्टिविटी पोस्ट कोविड बिकॉज बहुत हमारे यहाँ स्लंप ऑलरेडी मैंने जैसे कहा आया और इसकी वजह से तो और बहुत ज्यादा आ गया. So there was a need to get people working again. As I said, हमारे जो figures हैं वो बड़े मतलब है कि they are not very realistic. जो हमारे पाकिस्तान ब्यूरो ऑफ स्टेटिस्टिक्स की भी जो डेटा है वो बहुत it's taken with a quite a bit of salt, pinch of salt. तो वो चीजें जो हैं वो तो अपनी जगह हैं. But ये मेरा ख्याल में amnesty scheme जो है ये they are still hoping कि it will take care of a lot of the issues that are related to poor productivity, jo ke ye to some extent or to a large extent is due to the fund program.
Aapki raaye hamare liye bahut aham hai. Feedback dene ke liye follow kijiye hamare social media accounts. Twitter aur Instagram par hamara handle hai @UrduVOA.
तो सामीन कराची से कैसर बंगाली साहब मेरे साथ हैं, आपके जाने पहचाने इकोनॉमिस्ट हैं और बहुत अच्छे तजियाकार हैं मौशी मसाइल पे. कैसर बंगाली साहब, ये जो फैसला आया है तो उस पर आपके कमेंट्स जानना चाह रही थी कि हमाद अजहर साहब का कहना है कि पाकिस्तान की कारकर्दगी बहुत उम्दा है क्योंकि उसने 24 जो है अहदाफ मुकम्मल कर लिए हैं, तो आपको क्या लगता है कि अब जून में किसी बेहतर फैसले की उम्मीद है?
तो तवक्को थी ग्रे लिस्ट पे रहेगा पाकिस्तान और मैं ये बिल्कुल यकीन से कह सकता हूँ कि जून में भी रहेगा. अगर हमने 27 में से 650 की भी हमें मिल गई कि आपने अप्रूव कर दिया तो आधा तो रह जाएगा, क्योंकि फैटा सिर्फ टेक्निकल वो नहीं है, इसके पीछे सियासत है. फैटाफ के साथ साथ IMF के कंडीशंस को भी हमें देखना चाहिए. जो IMF पाकिस्तान से काम करवा रहा है माशी महाज पे, वो फैटाफ सियासी महाज पे करवा रहा है. मगरब के पास एक लिवरेज आ गया है पाकिस्तान को मैनिपुलेट करने का, वो ये छोड़ना नहीं चाहेंगे. पाकिस्तान खुद निकल सकता है अगर पाकिस्तान फैटाफ के कहने पे या फैटाफ के कंडीशंस के हवाले से नहीं खुद ही कर दें, तो उनके पास जवाब नहीं रहेगा. लेकिन वो हमने नहीं किया है, वक्ती तौर पर उसे बंद कर देते हैं. लेकिन मजहबी इंतहा पसंदी के जो बेस्टियंस हैं वो तो अपनी जगह मौजूद हैं. मौलाना रिजवी का एक जो नई पार्टी अचानक खड़ी हो गई, डैनियल पर्ल के जो कातिल हैं उनको रहा कर दिया गया, ये सारी चीजें होती रहती है. तो दुनिया क्या मैसेज ले रही है पाकिस्तान से? मैं नहीं समझता कि फैटाफ से हम ग्रे लिस्ट से निकलेंगे, ब्लैक लिस्ट भी नहीं होंगे, क्योंकि ब्लैक लिस्ट होने का मतलब ये है कि उनकी लिवरेज खत्म हो गई पाकिस्तान को मैनिपुलेट करने की.
तो कैसे बंगाली साहब, जैसा कि आपने कहा कि ब्लैकलिस्ट होने का मतलब ये है कि लेवरेज खत्म हो जाएगी, तो ब्लैकलिस्ट होने इसका नुकसान क्या है
पाकिस्तान को? नुकसान ये है कि जाहिर माशी नुकसान बहुत ज्यादा है, डिप्लोमेटिक नुकसान है. पाकिस्तान बहुत सारे फोरम बैन अल-अक़वामी फोरम में वेलकम नहीं होगा और पाकिस्तान के जो मुखालिफ ममालिक है, बुनियादी तौर पर हम इंडिया को समझते हैं हमारे सबसे बड़े मुखालिफ है, उनको एक फ्री स्टांस मिलेगा. हमें ये भी ख्याल रखना चाहिए कि फैटाफ की जो कमेटी है जो फैसला करती है पाकिस्तान की किस्मत पे, उसमें हिंदुस्तान भी बैठा हुआ है, लेकिन चाइना भी हमें सपोर्ट नहीं करता है फैटाफ में. सबको तशवीश है पाकिस्तान की अंदरूनी सियासत से, मजहबी इंतहा पसंदों को जो यहाँ सियासी स्पेस मिली हुई है उससे. ये जिस हाल में हम हैं वो हमने खुद अपने आप को डाला है, तो हम खुद ही निकल सकते हैं इससे.
अब तीन जो रह गई हैं अहदाफ, जो तीन बाकी हैं वो क्या हैं इस वक्त?
ये टेक्निकल चीजें हैं कि आप सजा दे देते हैं उसे इम्प्लीमेंट नहीं करते, इस तरह की चीजें हैं. बहुत ही ये ऑब्जेक्टिव नहीं है, यानी ये ऐसा नहीं है. ये तो ये कि आपने जी कानून बना दिया, चलो ये तो ऑब्जेक्टिव है, बना दिया कानून, अब उस कानून पे अमल कोई कहता अच्छा किया है कोई कहता नहीं अच्छा किया है, ये तो सब्जेक्टिव रहेगा और डेफिनेशन के मोहताज होगा कि किस तरह कौन डिफाइन करता है. इसलिए मैं समझता हूँ कि 26.5 हम अटेम्प्ट कर भी लेंगे तो आधा जरूर रह जाएगा.
تازہ ترین خبریں ریڈیو پروگرامز آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
تو یہ تھے قیصر بنگالی صاحب جو کراچی سے ہم سے بات کر رہے تھے. ہم بات کر رہے ہیں فیٹر یا فائنینشیل ایکشن ٹاسک فورس کے اس فیصلے کے بارے میں جو پاکستان کو بدستور گرے لسٹ میں رکھنے سے متعلق ہے. لیکن ادارے نے پاکستان کے اقدامات کی تعریف کی ہے اور کہا ہے کہ اس نے 24 اہداف کو پورا کر لیا. ماہرین معیشت کے تاثرات آپ نے سنے. اب بات کرتے ہیں سیاسی تجزیہ کاروں سے. ڈاکٹر ہما بقائی ہمارے ساتھ ہیں. ہمیشہ تو وہ کراچی سے ہمارے ساتھ ہوتی ہیں لیکن آج کل وہ آئی ہوئی ہیں یہاں امریکہ اور بالٹیمور سے میرے ساتھ ٹیلی فون پر ہیں. تو ہما آپ مجھے بتائیے کہ فیٹف کا جو فیصلہ ہے پاکستان کو گرے لسٹ میں جون تک رکھنے کا, تو کیا نظر آتا ہے اس کا پولیٹیکل امپیکٹ آپ کو؟
دیکھیے میرا خیال ہے کہ سیاسی اثر اگر آپ سمجھتی ہیں کہ جو گراؤنڈ پہ اس وقت پولیٹیکل رائیولری ہے اس پہ کوئی اثر انداز ہوگا تو میرا نہیں خیال کہ کوئی ہوگا. اور اس کی بیسک وجہ یہ ہے کہ یہ پاکستان فیٹف کی لسٹنگ گرے لسٹنگ سے نکل جائے یہ کنسرن اکراس پارٹی لائنز ہے. اور جس کو آپ پاکستان میں آپ لوگ ڈیپ سٹیٹ کہتے ہیں اور ہم پاکستان کی اسٹیبلشمنٹ کہتے ہیں وہاں یہ کنسنسس ہے کہ پاکستان کو گرے لسٹ میں نہیں ہونا چاہیے. تو میرا نہیں خیال کہ فیٹف کو پولیٹیسائز کیا جائے گا, بلکہ جو فیٹف کے حوالے سے وہ تھی لیگسلیشن تھی وہ آپ کو پتا ہے کہ ایسے وقت پہ پاس ہوئی جس وقت شدید ترین پولرائزیشن تھی پولیٹیکل پارٹیز کے بیچ میں. اور ٹریجری بینچز نے ایکیوز کیا تھا اپوزیشن بینچز کو کہ یہ نیشنل انٹرسٹ پہ پالیٹکس کھیل رہے ہیں. تو میرا نہیں خیال کہ یہاں پہ اتنا اثر ضرور ہو سکتا ہے کہ کیونکہ پاکستان دوبارہ ابھی مطلب جون تک کی ایکسٹینشن ملی ہے تو یہ سوال اٹھایا جا سکتا ہے پاکستان میں کہ وائی از دس ناٹ ہیپننگ امیڈیٹلی. لیکن میں آپ کو بتاؤں کہ جو پاکستان میں سینٹیمنٹ ہے وہ یہ ہے کہ یہ پاکستان کے خلاف ایک پولیٹیکلی موٹیویٹڈ ڈیزائن ہے اور پاکستان ہیز ڈن انف. کیونکہ میرے خیال ہے کہ کتنے رہ گئے ہیں جو مجھے دیکھا تھا, باقی سب جو ہیں کمپلائنس جو ہے وہ کمپلیٹ ہے. اور اب اس کو لوگ اس طرح سے دیکھ رہے ہیں کہ جب ہم نے انڈیا کے حوالے سے ڈوسیئر بھی پیش کر دیا ہے, ٹینجیبل ایویڈنس پیش کر دی ہے انڈین انوالومنٹ کی پاکستان میں ٹیرر فائنینسنگ کے حوالے سے, وہاں پر کوئی پیش رفت نہیں ہے اور پاکستان پہ ٹائٹن کیا جا رہا ہے اسکرو. اور شناز میں اس کو ایک اور زاویے سے دیکھنا چاہتی ہوں اور آپ کے توسط سے اس کے لیے بات بھی کرنا چاہتی ہوں. دیکھیے بہت بات ہو رہی ہے کیمپ پالیٹکس کی کہ کیا کیمپ پالیٹکس ساؤتھ ایشیا میں ہونے جانے والی ہے, یعنی کہ چائنیز کیمپ اور ویسٹرن کیمپ. اور بہت لوگوں کا خیال ہے کہ جو اس قسم کے ایکشنز ہیں جو پاکستان پہ پریشرز کریٹ کیے جاتے ہیں, پاکستان کو صرف ضرورت کے تحت کلٹیویٹ کیا جاتا ہے, ادروائز پاکستان پر ایک پریشر رکھا جاتا ہے چاہے وہ نیوکلیئر ایسٹس ہوں پاکستان کے, چاہے وہ پاکستان کا اوور آل ساؤتھ ایشیا میں کردار ہو امن کے حوالے سے, دیگر چیزوں کے حوالے سے, چاہے فیٹف جیسے ایشوز ہوں, اور وہ پاکستان کو مزید پش کرتا ہے چائنا کیمپ میں. تو اگر بائیڈن ایڈمنسٹریشن کا یہ تھرسٹ ہے کہ اسے پاکستان کو کلٹیویٹ کرنا ہے اور کیمپ پالیٹکس کو نہیں بڑھوتی دینی ہے, اور چاہے اگر یہ کانشیس تھنکنگ ہے کہ پاکستان از این امپورٹنٹ اسٹیٹ ان ساؤتھ ایشیا دیٹ جہاں پر آپ کو ایک اسٹیٹ کو دوسری اسٹیٹ سے پچ نہیں کرنا ہے, کیونکہ دیکھیے پاکستان جو تھا وہ ون اگینسٹ واز پچڈ اگینسٹ انڈیا. تو یہ کہا جا رہا تھا کہ واشنگٹن کے ساتھ دہلی کھڑا ہے اور پاکستان بیجنگ کے ساتھ کھڑا ہے. اگر ان بیٹل لائنز کو ہمیں بہت زیادہ اسٹرینتھن نہیں کرنا ہے تو میرا خیال ہے کہ پاکستان پہ جو پروگریس ہے اس کو دیکھنا چاہیے, سمجھنا چاہیے, اور پاکستان کا جو ول ہے ٹو کیری آن وتھ دس اس کو بھی انکریج کرنا چاہیے. کیونکہ پاکستان کی فورن پالیسی از اباؤٹ بیلنس رائٹ ناؤ. پاکستان ویسٹرن ورلڈ اور بیجنگ کے درمیان اپنی فورن پالیسی میں بیلنس چاہتا ہے, لیکن مجھے لگتا ہے کہ ویسٹرن ورلڈ نے یہ ورڈکٹ دے دیا کہ پاکستان جو ہے وہ چائنیز کیمپ میں ہے, تو لہٰذا پاکستان پہ پریشر رکھا جائے. میرا خیال ہے یہ اسٹریٹجی غلط ہے.
مجھے تو لگتا ہے کہ پہلے ہی موجود ہے یہ کیمپ پالیٹکس اس وقت.
یہ کیمپ تو موجود ہے لیکن اگر بائیڈن ایڈمنسٹریشن میں کوئی ری تھنکنگ ہے اس حوالے سے.
اچھا, تو
اگر بائیڈن ایڈمنسٹریشن ایکیوٹ کنفرنٹیشن نہیں چاہتی بلکہ کمپٹیشن چاہتی ہے یا کنورجنس چاہتی ہے, مطلب اگر وہ چائنا کے ساتھ ایکیوٹ کانفرنٹیشن میں, تو میرا خیال ہے نہیں جانا چاہیے نا. اگر ایکیوٹ کانفرنٹیشن کی ڈیزائر نہیں ہے اور اس کو ہیلدی کمپٹیشن یا کنورجنس رکھنا ہے, تو پھر میرا خیال ہے کہ پاکستان کو اس کیمپ پالیٹکس میں اس طرح سے پش نہیں کرنا چاہیے, جبکہ یہ کرنا ضروری نہیں ہے. پاکستان کے اندر یہ ڈیزائر ہے کہ وہ اپنی ریلیشن شپ بیلنس کرے یونائٹیڈ اسٹیٹس کے ساتھ.
تو ہمیں جیسے کہ آپ نے کہا کہ پاکستان کو اپنا کیس صحیح طرح پیش کرنے کی ضرورت ہے, تو کیا آپ کے خیال میں, ہمیں یہ نظر تو آیا ہے کہ حالیہ دنوں میں کئی معاملات پہ جیسے کشمیر پہ پاکستان نے اپنا کیس ماضی کے مقابلے میں بہت زیادہ بہتر طریقے پہ,
میرے خیال ہے کہ دیکھیے فیٹف میں بھی ہم نے کیس بہت اچھے سے پیش کیا. یہ 2018 میں ہمیں مانیٹرنگ لسٹ میں یو ایس اور یورپین نیشنز نے پش کیا تھا. پاکستان میں جو سوچ ہے, میں آپ سے وہ گوش گزار کر رہی ہوں, پاکستان میں یہ سوچ ہے کہ یہ کسی طرح کنورج ہوا تھا جب ہماری یہ ہمیں مانیٹرنگ لسٹ میں ڈالنا جو تھا وہ سوٹ کر رہا تھا اس وقت ان کو. پاکستان میں ٹیرر فائننسنگ 2018 سے شروع نہیں ہوئی تھی. پاکستان ان چیزوں کے حوالے سے چشم پوشی اور نظر بندی تو بہت عرصے سے ویسٹ کرتا ہے نا. اس کو اس وقت اٹھایا گیا ہے جب پاکستان کو ویسٹ دیکھتا ہے کہ وہ چائنا کے ساتھ کنورج کر رہا ہے, اس کے پاس آپشن ہے, اس کے پاس الٹرنیٹو ہے, اور اس کے باوجود پاکستان نے سیاست کو سمجھتے ہوئے کمپلائی کیا ہے. دیکھیے کن کنٹریز نے پاکستان کو سپورٹ کیا, چائنا, ملیشیا اور ٹرکی نے. ایک ایسٹ ورڈ ایران بھی ابھر رہا ہے. اس ایسٹ ورڈ ایران میں بھی لوگ کہہ رہے ہیں کہ ایک کنورجنس ہے ٹرکی کے بیچ میں, پاکستان کے بیچ میں, رشیا کے بیچ میں. تو میرا خیال ہے کہ یہ جو بیٹل لائنز ڈرا ہو رہی ہیں ان کو ایڈریس کرنے کی ضرورت ہے, اور پاکستان پہ اس طرح کا پریشر رکھنا جہاں پاکستان کی طرف سے کمپلائنس ہے. لیکن آپ کہہ رہے ہیں کہ نہیں جی 100% کمپلائنس کریں تب ہم آپ کو بریدنگ اسپیس دیں گے, جبکہ ہمیں پاکستان میں یہ نظر آتا ہے کہ افغانستان بھی ہے, انڈیا بھی ہے, جہاں اس قسم کی بہت ساری چیزیں ہو رہی ہیں, اور کوئی سمجھیے ویسٹ کی طرف سے بالکل علاوہ اس کے کہ کبھی کوئی سافٹ پیڈل تحفظات کا اظہار ہو جاتا ہے, بیونڈ دیٹ کچھ بھی نہیں ہوتا. کس طرح کی ہیومن رائٹس وائلیشنز ہے کشمیر میں, جینوسائڈ ہے, برٹش پارلیمنٹ میں بات ہوئی ہے کہ جینوسائڈ ہے. آپ انڈیا کا کانسٹیٹیوشنلزم, سیکولرزم, جو وہ ڈیموکریسی اٹ سیلف انڈر اسٹرینز ہے, ہمیں تو ایک لفظ بھی نہیں نظر آتا تنبیہ کے حوالے سے. اسٹیپس تو دور کی بات ہو, اور میں یہ نہیں کہہ رہی کہ پاکستان دودھ سے دھلا ہوا ہے, لیکن اس سے آدھا بھی اگر پاکستان میں ہو گیا ہوتا تو ہنگامہ مچ گیا تھا. میں یہ نہیں کہہ رہی کہ پاکستان میں سب اچھا ہے, لیکن میں یہ ضرور کہہ رہی ہوں کہ ایسی فیلنگ ہے اس وقت پاکستان میں کہ بیلنس ٹریٹمنٹ نہیں ہے پاکستان میں کے حوالے سے, اور یہ میرے خیال ہے کہ خطے کی میں حصول امن کے لیے اچھا نہیں. میرے خیال ہے کہ پاکستان از ٹرائنگ ویری ہارڈ. پاکستان میں اس وقت جو لوگ بیٹھے ہیں وہ, اور یہ صرف یہ نہیں کہ ہم صرف کیس پچ نہیں کر رہے شناز, نیچے گراؤنڈ پہ اچھی چیزیں ہو رہی, ان کو کیوں نہیں آپ ایڈریس کریں. اور بائیڈن, پاکستان, بائیڈن نوز پاکستان لائک دا بیک آف ہز ہینڈ. ان کو پاکستان کی سمجھ ہے اور انہیں پتا ہے کہ پاکستان میں جو یہ پروگرس ہو رہی ہے یہ ریگریشن کی طرف بھی جا سکتی ہے. تو مجھے یہ سمجھ میں نہیں آتا کہ یہ جو پاکستان کی پازیٹیوٹی ہے, بجائے کہ اس کو کلٹیویٹ کیا جائے, پاکستان پہ مزید پریشر رکھا جا رہا ہے. اگر پاکستان کو وائٹ لسٹ میں لے آیا جائے گا اس کنڈیشن کے ساتھ کہ جی آپ یہ ان کو ایڈریس کر لیں, اینڈ وی آر پٹنگ یو آن دا وائٹ لسٹ, پاکستان میں موٹیویشن ہوگی یہ کام کرنے کی, بجائے اس کے کہ جون اور پھر شاید دسمبر. مطلب آپ کتنی دفعہ ہمیں یہ ڈیلے کر چکے ہیں نا.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر دن بھر کی اہم شہر سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے با خبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
لاہور سے پروفیسر حسن عسکری رضوی صاحب ہمارے ساتھ ہیں. عسکری صاحب شکریہ پروگرام میں شرکت کے لیے. یہ جو ایف اے ٹی ایف کا معاملہ ہے, مجھے ایسا لگتا ہے کہ یہ صرف فنانس کا معاملہ نہیں ہے, اس میں بہت حد تک سیاست کا بھی عمل دخل ہے. تو پاکستان جو 25 فروری کے اجلاس میں بھی پاکستان کو گرے لسٹ سے نہیں نکالا گیا, کیا آپ سمجھتے ہیں کہ اس میں سیاست کار فرما تھی یا واقعی پاکستان کو ابھی کچھ اہداف پورا کرنے کی ضرورت ہے؟
دیکھیے ایف اے ٹی ایف میں پالیٹکس ہے. اب پاکستان نے جو اقدامات کیے ہیں اس کی بنیاد پہ آپ یہ اعتماد کر سکتے تھے کہ باقی ایک آدھ چیز اگر کچھ رہ بھی گئی ہے تو وہ بھی پوری ہو جائے گی. لیکن پاکستان کو پریشر میں رکھنا جو ہے نا کچھ ممالک کے لیے اس لیے ضروری ہے کہ انہیں افغانستان کے سلسلے میں پاکستان کی کوآپریشن جو ہے وہ چاہیے. دوسرا یہ ہے کہ ڈپلومیٹکلی پریشر میں رکھا جا سکتا ہے. انڈیا کی کوشش یہ تھی کہ گرے سے بلیک میں چلا جائے, وہاں تو نہیں گئے, لیکن انڈیا بھی ان میں سے ہے جو چاہتا ہے کہ یہ اگر بلیک لسٹ میں نہیں جا رہا تو کم از کم گرے میں الجھا رہا ہے. تو اس میں دیکھیے بین الاقوامی سطح پر जो है ये सियासत लॉबिंग सपोर्ट ये फैक्टर बड़े काउंट करते हैं क्योंकि इसमें जो बहुत से जजमेंट आप करते हैं वो ऑब्जेक्टिव नहीं होते वो सब्जेक्टिव होते हैं कंट्रीज की अपनी प्रेफरेंसेस होती हैं उसके हिसाब से वो करते हैं तो इसलिए ये एक बड़ी पॉलिटिक्स का हिस्सा होता है ये सारा का सारा प्रोसेस जो इंटरनेशनल लेवल पे होता है.
तो अगर डॉक्टर साहब पहले अफगानिस्तान की बात करें अफगानिस्तान का ज़ाहिर है एक बहुत ही आम मसला है ये तो अमेरिका में जो तब्दीली हुई है एडमिनिस्ट्रेशन में तो आपको लगता है कि कुछ अमेरिका की हिमायत हासिल होगी पाकिस्तान को अब एफएटीएफ में.
देखिए पाकिस्तान के मुतालिक जो अमेरिका का रवैया है वो उसका बराह रास्त ताल्लुक जो है वो अफगानिस्तान से है अफगानिस्तान के मसले के साथ है प्राइमरी कॉन्सेंट्रेशन और फैक्टर्स भी हैं मतलब पाकिस्तान चाइना के ज्यादा करीब है तो अमेरिका चाहेगा कि इतना भी करीब ना हो जाए. अच्छा और फिर यह जो है तो उसकी वजह से ठीक ताल्लुक जो अमेरिका का स्ट्रेटेजिक पार्टनर है वो इंडिया है पाकिस्तान नहीं है. पाकिस्तान की रेलेवेंस जो बनती है वो अफगानिस्तान के हवाले से है और वो यही चाहेगा कि पाकिस्तान तालिबान को कन्विंस करे और ताकि काबुल हुकूमत के साथ कोई एग्रीमेंट हो वहाँ पीस हो और अगर फर्ज कीजिए तालिबान के साथ एग्रीमेंट हो भी जाता है काबुल हुकूमत का तो बाद में पीस एंड स्टेबिलिटी के लिए भी पाकिस्तान की कोऑपरेशन की जरूरत होगी. तो इस हवाले से पाकिस्तान की अहमियत है और लिहाजा पाकिस्तान और अमरीका के ताल्लुक चलते तो रहेंगे लेकिन उसमें वो कहना चाहिए गहराई वो डेप्थ नहीं होगी जो कभी किसी स्टेज पे पाकिस्तान और अमेरिका के दरमियान हो सकती थी क्योंकि अब अमेरिका के मुफादात में कुछ फर्क आ गया है इलाकाई हवालों से.
तो डॉक्टर साहब इस बार जब मामला पेश हुआ पाकिस्तान का तो उसमें फ्रांस ने भी मुखालफत की इसकी वजह ये थी कि पाकिस्तान की जानिब फ्रांस से जो एहतजाज किया गया या ये कि भारत और फ्रांस के दरमियान जो दिफाई सौदे हैं वो अब अरबों डॉलर के हैं तो इसमें से क्या वजह कार फरमा थी.
नहीं देखिए इसमें जो भारत वाला जो फैक्टर है वो तो खैर हमें मेरा ख्याल है नहीं हो सकता क्योंकि भारत ने इन एनी केस फ्रांस से अगर फैसला कर लिया तो फ्रांस से वो चीजें वेपन सिस्टम वगैरह जो भी है वो खरीदेगा. हाँ ये जरूर है कि फ्रांस के खिलाफ एक कैंपेन तो है ना जो पाकिस्तान से चलती है तो उसकी वजह से फ्रांस ने सोचा कि अगर पाकिस्तान उन पर एक प्रेशर बिल्ड करता है डोमेस्टिकली भी और एक्सटर्नली भी तो किसी ना किसी तरीके से वो भी काउंटर प्रेशर बिल्ड करे तो लिहाजा उन्होंने एक क्रिटिकल यानी मुतालबे डिमांड थोड़ी सी रखी उन्होंने ताकि पाकिस्तान व्हाइट लिस्ट में न जाए यहीं खड़ा रहे. तो ये देखना ये सारी सियासत होती है और एक चीज समझना जरूरी है कि आलमी सतह पे कोई बात भी हो उसको आप इंटरनेशनल पॉलिटिक्स के कॉन्टेक्स्ट से बाहर नहीं निकाल सकते. असूल अपनी जगह होते हैं लेकिन असूल हर चीज असूल की बुनियाद पर नहीं होती असूल प्लस पॉलिटिक्स होती है तो इसमें तवाजन किस तरह आप कायम करेंगे ये किसी डिप्लोमेसी की कामयाबी होती है.
तो डॉक्टर साहब बज़ाहिर ऐसा लगता है कि मौजूदा हुकूमत जो है वो बहुत संजीदा है दहशतगर्दी की सरगर्मियों को खत्म करने में भी और हुकूमत और फौज एक पेज पर भी नजर आते हैं लेकिन एक दो बातें ऐसी हुई जैसे डैनियल पर्ल का जो मामला है उनका जो केस उनका है और उसके साथ ही फिर ये तहरीक लबैक ने मुतालबा किया तो आपके ख्याल में हुकूमत को किस तरह की दुश्वारियों का सामना है इस मामले पर.
हुकूमत को इंटरनल मुश्किलात तो है वजह यह है गवर्नेंस के सीरियस प्रॉब्लम है इस वक्त पाकिस्तान में और अपोजिशन का उन पे प्रेशर है तो ऐसी सूरत में मेरा ख्याल है कि हुकूमत ने ये बात जो की थी कि फ्रांस के जो एम्बेसडर है उसके खिलाफ एक्शन लिया जाएगा वो उस वक्त की प्रेशर को कम करने के लिए फैसला किया है. अब उन्होंने ये मामला पार्लियामेंट पे डाल दिया है असेंबली पे डाल दिया नेशनल असेंबली पे कि वो डिस्कस करेगी फ्रांस से किस किस्म का रवैया हो क्योंकि वो जमात जो है तहरीक लबैक वो तो कहती है फ्रांस के एम्बेसडर को निकाल दो लेकिन सवाल ये पैदा होता है कि क्या मुल्क की मजहबी और सियासी जमातें पाकिस्तान की फॉरेन पॉलिसी को कंट्रोल करेंगी. ये भी एक बड़ा फैक्टर है कि इस तरह अगर आप जमातों को इजाजत दें कि वो फैसले करें कि फॉरेन पॉलिसी किस तरह होगी तो फिर मेरा ख्याल फॉरेन पॉलिसी सही चल नहीं सकेगी. तो इसलिए पीटीआई गवर्नमेंट के लिए एक बड़ा डायलमा है. उन्होंने असेंबली पे डाला है इस मामले को अपनी जान बचाने के लिए लेकिन असेंबली में उनको कोई ना कोई पोजीशन लेनी पड़ेगी इस वक्त वो कोई पोजीशन लेने से घबरा रहे हैं.
तो डॉक्टर साहब कोई और मुल्क आपको ऐसा नजर आता है जिस तरह एफएटीएफ का में उसका मामला इतना लंबा चला हो.
मेरा नहीं ख्याल कि इतना लंबा कोई ऐसी एग्जाम्पल है क्योंकि वो या तो ब्लैक लिस्ट में डाल देते हैं या व्हाइट में ले जाते हैं, इसमें थोड़े अर्से के लिए रखते हैं। अब पाकिस्तान को वो ग्रे लिस्ट में यानी एक प्रेशर के अंदर रखा हुआ है, और मेरा नहीं ख्याल कि इतना लंबा केस कोई और अगर हो सकता है वो हमें इल्म ना हो, लेकिन मेरा नहीं ख्याल कि यानी ये 2018 से किस्सा चल रहा है पाकिस्तान के खिलाफ, और अब आप देखेंगे हम कहाँ पहुंचे हैं। और अब भी वो कहते हैं जून में इस पर गौर होगा, अब पता नहीं जून में क्या होगा। असल में पाकिस्तान की एक मजबूरी भी है, देखिए पाकिस्तान अगर इकतसादी तौर पर इतना डिपेंडेंट ना हो बाहर की ताकतों पे, IMF पे, वर्ल्ड बैंक पे, एशियन डेवलपमेंट बैंक पे और हिंदी ममालिक पे, मगरबी ममालिक पे, तो फिर शायद पाकिस्तान एक स्टैंड ले सकता था। लेकिन अब वो इसलिए दखता है कि इसको बाहर से फाइनेंशियल इकोनॉमिक असिस्टेंस, टेक्निकल असिस्टेंस की जरूरत होती है, अपनी इकोनॉमी इनके पाँव पे खड़ी नहीं है, बाहर की मदद की जरूरत होती है, तो उसकी वजह से इस किस्म के नखरे बर्दाश्त करने पड़ते हैं। तो आप देखें फाइनेंशियल डीलिंग अब पाकिस्तान में बहुत मुश्किल हो गए हैं। पाकिस्तान में हाल ये हो गया है कि अगर आपका बाहर से पाकिस्तान के बाहर से अगर $100 भी आपके अकाउंट में आ जाए, कोई भी ट्रांसफर कर दे आपको $100, तो उसके लिए भी बैंक आपसे पूछता है कि इसका कोई सोर्स हमें बताएं, कहाँ से आया है, कोई डॉक्यूमेंटेशन इसकी हमें दिखाएं। अगर आप ये नहीं कर सकते वो $100 आपको क्रेडिट नहीं करेंगे। तो इससे आप अंदाजा कर लें बैंक अकाउंट खोलना पाकिस्तान में इस वक्त एक बहुत मुश्किल काम है, ये बैंक अकाउंट खोलना जो है पाकिस्तान के अंदर। तो पाकिस्तान ने काफी चीजें तब्दील की हैं, तो उम्मीद है कि बाकी ने भी वो आहिस्ता आहिस्ता कर लें।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
तो सामिन ये थे प्रोफेसर हसन अस्करी रिजवी साहब, और आखिर में बात करते हैं यहाँ वॉशिंगटन में डॉक्टर जुबैर इकबाल से। एक तवील अरसे तक IMF से वाबस्ता रहे हैं, इस वक्त मिडिल ईस्ट इंस्टीट्यूट में एक माहिर की हैसियत से काम कर रहे हैं, और डॉक्टर साहब का राबता रहा है इन तमाम इदारों से। तो चलिए डॉक्टर जुबैर से बात करते हैं, और अभी तक जो भी तहफ़ुज़ात ज़ाहिर किए गए या जो भी लोगों के मुशाहिदात हैं, तो डॉक्टर साहब ये जो फैसला आया है इसमें अगर आप हमें थोड़ा सा बताइए कि लोगों का ये कहना है कि ये बहुत ज्यादा इसका ताल्लुक सियासत से भी है, यानी इसका मकसद ये है पाकिस्तान को प्रेशर में रखना।
देखिए जहां तक पाकिस्तान को अंडर प्रेशर रखना है वो तो कोई नॉर्मल बात है, वो कोई नॉर्मल सी बात नहीं है, तमाम दुनिया में ऐसा होता है। और तमाम इंटरनेशनल ऑर्गेनाइजेशन जो होते हैं, इंस्टीट्यूशन जो होते हैं, वो अपने जो मेजर कंट्रीब्यूटर्स होते हैं उनके इंटरेस्ट को सामने जरूर रखते हैं। ये जरूर है कि काफी हद तक न्यूट्रलिटी कायम करने की कोशिश की जाती है, लेकिन उसके बावजूद सियासी इश्यूज जो है वो सामने आ जाते हैं। तो इसलिए जो फैटर के साथ मामला है पाकिस्तान के साथ, उसमें कोई नई बात नहीं कि वो पाकिस्तान के खिलाफ कुछ सियासी तौर पे भी उसको आगे बढ़ा रहे हैं। अब हालांकि उनको उसको बढ़ाने की इतनी जरूरत नहीं है जितने की वो कर रहे हैं, लेकिन ये तो होता है। असल बात यह है कि पाकिस्तान के अपने इंटरेस्ट में क्या है, क्या पाकिस्तान के इंटरेस्ट में है कि वो ये जो तमाम के तमाम इंडिकेशन अब इंफेक्शन कह लीजिए इनको खत्म करना जरूरी था। कि जैसे कि हम लोग देख सकते हैं प्योरली इकोनॉमिक और एनालिटिकल बेसिस पे ये रिस्ट्रिक्शन थी, किसी ये जो फैटिव के जो रिस्ट्रिक्शन लगाई गई थी वो ठीक थी, क्योंकि पाकिस्तान की जो फॉरेन पॉलिसी थी और फॉरेन फाइनेंशियल इश्यूज थे उनमें किसी हद तक एक्सटर्नल इन्फ्लुएंसेस ऐसे आ गए थे कि वो पाकिस्तान की इफेक्टिव रिसोर्स एलोकेशन और मैनेजमेंट है उससे बुरा असर डाल रहे थे। अब चूंकि उसके साथ मनी लॉन्ड्रिंग हो रही थी और उसके साथ साथ इलीगल फंडिंग की जा रही थी, तो उनको खत्म करना जरूरी था। ये पाकिस्तान के अपने इंटरेस्ट में खत्म किया जाए, पाकिस्तान ने काफी स्टेप्स लिए हैं, फैटिव ने जो स्टेप्स कहे थे उन्होंने बड़ी हद तक कई फैटिव जो स्टेप्स थे उनको इम्प्लीमेंट कर दिया गया है। तो उस सूरत में ये कहना ठीक है कि पाकिस्तान उस वक्त काफी पहुंचता जा रहा है कि जहां उसको ग्रे लिस्ट पे रखना जरूरी नहीं। हाउएवर ये भी देखना जरूरी है कि कुछ ऐसे इश्यूज थे जिनमें अभी पाकिस्तान ने पूरी तरह से स्टेप्स नहीं लिए और वो अभी स्टेप्स लेने वाले हैं। इसलिए पैटर्न जो है वो चाहता है कि जब तक वो स्टेप्स पूरी तरह ले लिया जाए और इम्प्लीमेंटेशन का मुकम्मल तौर पर हो ना जाए वो पाकिस्तान को अंडर ऑब्जर्वेशन रखेंगे। इसका मतलब ये होगा कि उसको ग्रे लिस्ट में रखेंगे, लेकिन उम्मीद ये दी जाती है कि अगर पाकिस्तान वो स्टेप्स लेने के लिए तैयार है تو پھر اور اگر لے لیتا ہے تو پھر چھ مہینے کے اندر اندر اس کی ریسٹرکشن جو ہیں جو گرے لسٹ کی ریسٹرکشن ہیں ان کو ختم کر دیا جائے گا اور پاکستان دوبارہ وائٹ لسٹ پہ چلا جائے گا. تو یہ درست فیصلے ہیں. یہ مانتا ہوں میں کہ ان میں پولیٹیکل انٹرسٹ جو ہے وہ لائے ہیں خاص طور پہ ہندوستان کی طرف سے, لیکن کوئی بات نہیں, یہ ہمارے اپنے انٹرسٹ میں ہے کہ اس قسم کی جو انڈسکریشنز ہیں ان کو ختم کیا جائے.
تو ڈاکٹر صاحب آپ نے جیسا کہ شروع میں کہا کہ فیٹف میں ظاہر ہے کہ جو بڑے ملک ہیں ان کے مفادات ان کو مد نظر رکھا جاتا ہے, تو اس وقت کون سے ملک کے مفادات آپ کے خیال میں ہندوستان کے علاوہ؟
دیکھیے ان دس کانٹیکس جہاں تک یورپین یونین کا تعلق ہے اس کا بھی انٹرسٹ ہے اور اس کے ساتھ ساتھ کسی حد تک امیرکنز کا انٹرسٹ بھی اسی میں ہے کہ پاکستان کی جو فائنینشیل ریلیشن ہے بالکل ٹرانسپیرنٹ ہو جائے, وہ سامنے نظر آئے تاکہ کسی قسم کے ڈاؤٹس اور شکوک نہیں رہے. آپ کو معلوم ہے کہ پاکستان کی پرابلم یہ تھی کہ پاکستان میں جو ٹیررسٹ آرگنائزیشنز تھیں انہوں نے اپنے اڈے بنا لیے تھے اور ان کو فنڈ کرنے کے لیے وہ باہر سے پیسے منگواتے تھے یا پاکستان سے پیسہ جاتا تھا دوسرے ملکوں میں جانے کے لیے. اور اس کے ساتھ یہ بھی ہوتا تھا کہ دیکھیے پاکستان کی ریمیٹنسز بہت زیادہ اور کئی حد تک ریمیٹنسز جو تھے وہ لیگل پروسیس سے نہیں آتے تھے بلکہ انلیگل پروسیس سے آتے تھے, جس میں کہ انفارمل ٹرانزیکشن شامل ہو جاتی ہیں, لوگ کیش لے کے آ جاتے تھے اور اس کے ساتھ ساتھ جو ہنڈی کا طریقہ استعمال کیا جاتا تھا. تو اس تمام ایشو جو ہوتے ہیں اسے نان ٹرانسپیرنسی پیدا ہو جاتی, اور نان ٹرانسپیرنسی کا مطلب یہ کہ آپ کو یہ معلوم نہیں ہوتا کہ آپ کے پاس کتنی ریسورسز ہیں اور ان کو کیسے استعمال کیا جا رہا ہے. تو یہ ایک ملک کی جو نیشنل پالیسی ہوتی ہے اس کی افیکٹونیس کو کمزور کر دیتی ہے. اس لیے یہ فیصلے جو کیے گئے تھے اور اس قسم کی ریسٹرکشن لگائی گئی تھی کہ اس قسم کے ٹرانزیکشن نہ ہوں, ٹھیک تھی.
بات ہو رہی ہے کہ فنڈنگ جو آتی ہے ٹیررسٹ آرگنائزیشنز کو وہ باہر سے بھی آتی ہے اور پھر ملک کے اندر سے باہر جاتی ہے, تو باہر کہاں سے آتی ہے یا تھی پاکستان میں؟
دیکھیے یہ بڑی ڈیٹیل والی بات ہے کیونکہ اس کے لیے کوئی اسٹرکٹ ایویڈنس نہیں ہے. میرا جو پچھلا ایکسپیرینس ہے اس کی وجہ سے میں یہ کہہ سکتا ہوں کہ کسی حد تک جو آئل پروڈیوسنگ ممالک ہیں مڈل ایسٹ, ان میں سے کچھ آرگنائزیشن ایسی تھیں اور انڈیویجول ایسے تھے کہ وہ ان ریسورسز کو بھیج رہے تھے کیونکہ وہ ان قسم کی جو آرگنائزیشن تھی ان کو پروموٹ کرنا چاہتے تھے, وہ ان کے اپنے انٹرسٹ میں تھی. یہ ضروری نہیں کہ گورنمنٹس کے انٹرسٹ میں ہو, لیکن انڈیویجول اور کچھ انڈیویجول آرگنائزیشن کے انٹرسٹ میں تھی کہ وہ ان کو آگے بڑھانا چاہتے تھے ریلیجس ریزن کے لیے یا پولیٹیکل ریزن کے لیے, جیسے بھی آپ دیکھ سکیں ان کو استعمال کیا جاتا تھا اور ریسورسز ٹرانسفر ہوتی تھی.
تو کیونکہ پاکستان میں ایک عام آدمی جو بہت گہرائی میں بات کو نہیں دیکھتا, اس کو ایسا ہی لگتا ہے کہ پاکستان کے ساتھ ایک غیر منصفانہ سلوک ہو رہا ہے, کیونکہ انڈیپینڈنٹ جو آبزرورز ہیں ان کا بھی کہنا ہے کہ پاکستان نے جو موجودہ حکومت ہے اس نے بڑی ایمانداری سے اقدامات کیے اور اسی وجہ سے 24 اہداف تک پہنچ گئے. تو ڈاکٹر صاحب کیا ممکن ہے یہ پاکستان کی جو موجودہ صورتحال ہے, پاکستان میں جو اداروں میں بد انتظامی ہے, تو اس میں آپ کو ایسا لگتا ہے 100% اس ہدف کو حاصل کر لینا ممکن ہے جو کہ
100% کبھی ممکن نہیں ہوتا, کہیں بھی ممکن نہیں ہوتا اور ایکسپیکٹیشن بھی نہیں ہوتی. اصل بات ہوتی ہے کہ پروگرس کیسی ہے, جو کہتے ہیں مارجنل ایکشن کیا لیا جا رہا ہے. اگر اسٹیپس صحیح لیے جا رہے ہیں اور وہ کنٹینیوسلی بہتر ہوتے چلے جا رہے ہیں تو پھر ٹھیک ہے. یہ 100% کوئی سیکیورٹی یا ٹرانسپیرنسی پرووائڈ کر نہیں سکتا, امریکہ میں بھی نہیں ہوتی, جان میں بھی نہیں ہوتی. یہ تو ایشو جو آ جاتا وہ یہ ہوتا ہے کہ معلوم ہے کہ کچھ ٹرانزیکشن ایسی ہوں گی جو کہ ایکسٹرا لیگل ہوں گی یا انلیگل ہوں گی, لیکن اگر اوورویلمنگ میجورٹی اپنی جو ٹرانزیکشن ہیں وہ ٹھیک ہیں, لیگل ہیں, ٹرانسپیرنٹ ہیں, تو پھر فائن اسی بیسس پہ کیا جاتا ہے. تو یہ تو دیکھیں انسان وہ کسی قسم کی حرکت تو کریں گے, لیکن اگر ریسٹرکشن ایسی نہ ہو اور اگر ٹرانسپیرنسی ایسی ہو کہ اس قسم کے اگر ریسورسز کو ٹرانسفر کیا جائے تو ان کے اوپر کوئی ٹیکس نہیں لگے گا یا ان کے اوپر کوئی شبہ نہیں ڈالا جائے گا, تو پھر ٹھیک ہے آ جاتا تھا. میرا کہنے کا مطلب یہ کہ دیکھیں ہر ملک میں ہر معاشرے میں کچھ ایسی سچویشنز ہوتی ہیں جن کو دیکھنا ضروری ہوتا ہے کہ ان کی وجہ سے اس قسم کے اسٹیپس لیے جا رہے ہیں, اس قسم کے انلیگل اسٹیپس آپ کہہ لیے جا رہے ہیں, لیکن ریالٹی کوشچن یہ ہے کہ کس حد تک ہے اور کس حد تک وہ کم ہو گئے.
تو ڈاکٹر صاحب ظاہر ہے کہ یہ تو بالکل آپ نے بجا کہا, اور میرا خیال اس پروگرام میں جتنے بھی ماہرین تھے وہ سب یہ کہہ رہے تھے کہ یہ پاکستان کے اپنے انٹرسٹ میں ہے. ظاہر ہے دہشت گرد تنظیموں کی مالی معاونت تو کسی کے مفاد میں بھی نہیں ہے, لیکن جو جیسے یورپ کے اگر اعتراضات ہیں تو پاکستان میں کئی دفعہ ایسے واقعات ہوئے کہ لوگوں نے جس کو کہتے ہیں بلیک منی, اپنی ساری کی ساری کمائی اور پھر غائب ہو گئے اور یورپی ملکوں میں جا کے پناہ لی, اور پھر کوئی بھی حکومت کی باوجود کوششوں کے ان کی واپسی عمل میں نہیں آئی. تو کیا یہ پھر یورپی ملکوں پر بھی ذمہ داری عائد نہیں ہوتی کہ وہ اس طرح کی کاروائیاں نہ کریں؟
بالکل بجا فرمایا. دیکھیے ہوتا یہ ہے کہ یہ ریسورسز جو پاکستان سے فار ایگزامپل انلیگلی ٹرانسفر ہو کے یورپ چلی جاتی ہیں تو بینک پہ چلی جاتی ہیں, اور بینک کو ریگولیٹ کرتے ہیں ریگولیٹرز اور سینٹرل بینکس. اس کا مطلب یہ ہے کہ اگر فنڈنگ ایک دفعہ وہاں پہنچ گئی ہے تو اس کی انلیگل ٹرانزیکشن جو ہیں اس سٹیپ سے آگے وہ نہیں پہنچ سکتے, نہیں ہو سکتی. پاکستان میں یہ ہوتا ہے کہ چونکہ یہ پیسے آتے ہیں, میں نے کسی کے پہلے ہوتا تھا کہ یا تو لوگ اسے کہتے ہیں کہ وہ اپنے صندوقوں میں رکھ لیتے تھے یا انلیگلی جا کے وہ منی چینجز چینج کر لیتے تھے. گورنمنٹ کو اس کی کوئی انفارمیشن نہیں ہوتی, تو گورنمنٹ کو یہ معلوم نہیں ہوتا کہ کتنا پیسہ آیا اور کیسے استعمال ہوا اور کہاں گیا. تو یہ اصل فنڈامنٹل ایشو جو فیکٹر کو یہ ہے کہ یہ پتا چل جائے کہ پیسے کہاں سے آئے, کہاں ہیں اور کیسے استعمال ہوں گے. اس میں سب سے ایک اہم بات آ جاتی ہے کہ انلیگل ٹرانزیکشنز کے لیے پیسے نہ.
تو ڈاکٹر صاحب کیا آپ کی ایکسپیکٹیشنز ہیں کہ جون میں ختم پاکستان نکل آئے گا گرے لسٹ سے باہر یا بھی وقت لگے گا؟
ان پرنسپل تو ہو جانا چاہیے, لیکن آپ کو معلوم ہے کہ ان چیزوں کو آپ کبھی اینٹیسپیٹ نہیں کر سکتے, کبھی پریڈکٹ نہیں کر سکتے. کیا معلوم کیا ہو, کیا معلوم کہ انٹرنیشنل پولیٹیکل سچویشن کیسی ہو, کیا معلوم کہ پاکستان اس قابل نہ ہو کہ جو اسٹیپس کرنے کا ارادہ رکھتے ہیں وہ کر سکے. یہ تو چیزیں ہوتی ہیں, لیکن جہاں تک میں دیکھ سکتا ہوں بڑی حد تک سٹیپس لے لیے گئے ہیں. کچھ اور سٹیپس لینے ضروری ہیں جو اگلے چھ مہینے میں ہو سکتے ہیں. اگر وہ لے لیتے ہیں تو ایکسپیکٹیشن یہی ہونی چاہیے کہ پاکستان کو گرے لسٹ سے نکال کے دوبارہ وائٹ لسٹ میں ڈال دیا جائے گا.
کئی لوگوں نے کہا, کئی ماہرین نے, کہ صرف اصلاحات کی نہیں اور قانون سازی کی نہیں پاکستان کو لابنگ کی ضرورت ہے سیاسی سطح پر. تو کس حد تک اس وقت لابنگ کی ضرورت ہے اور کن ملکوں کے ساتھ؟
جیسے میں نے پہلے عرض کیا, جو بڑے ملک ہوتے ہیں وہ یقیناً اپنا ایک انٹرسٹ رکھتے ہیں, اور وہ یہ اسی لیے ان کا اگر آپ انٹرسٹ سیٹسفائی کر دیں تو پھر اس قسم کے جو سولوشن ہوتے ہیں آسان ہو جاتے ہیں, اس قسم کے اسٹیپس آسان ہو جاتے ہیں. اب مطلب یہ کہ اگر پاکستان ریسٹرکشنز نہیں لگاتا ٹرانسفر آف ریسورسز کی, فری موومنٹ آف فنڈز ایز اٹ از کالڈ, تو پھر ظاہر ہے کوئی کمپلین نہیں کرے گا. لیکن اگر پاکستان ریسٹرکشنز بڑی سخت لگا دے جس کی وجہ سے لیگل فلو آف فنڈنگ جو ہے اس کے اثرات بڑے اثرات پڑنے شروع ہو جائیں, تو پھر وہ لوگ وہ ملک جو ہے وہ آبجیکٹ کریں گے. اسی کیونکہ ایک گلوبل سسٹم بن چکا ہے اور گلوبل سسٹم کے بیسس پر ہر اسٹیپ لیا جا رہا ہے. اگر اس گلوبل سسٹم میں آپ ایسے ایکشنز لیتے ہیں جو کہ ان سسٹمز کو یا ان رول اینڈ پروسیجرز کو نگلیکٹ کرتے ہیں, تو پھر یقیناً دوسرے ملک ہیں وہ انٹرفیئر کریں گے. لیکن یہ میں نہیں دیکھ سکتا کہ پاکستان کے خلاف کوئی میجر جو مارکیٹس ہیں, جس میں کہ آپ یورپین مارکیٹس دیکھ لیں یا نارتھ امریکن مارکیٹس کو دیکھ لیں, کوئی ریسٹرکشن لگانے کے لیے کوشش کرے گا کہ پاکستان نے کوئی کوٹ ان کوٹ کوئی ایسا اسٹیپ لیا ہے جس کی وجہ سے ان کے ریسورس ٹرانسفر جو ہیں ان پر بڑا اثر پڑ رہا.
وائس آف امریکہ اردو کا نیوز شو پیر سے جمعہ شام 7 بجے اور راؤنڈ ٹیبل ہفتے کے 7 دن رات 8 بجے. سنیے میڈیم ویو 972 kHz پر.
تو سامعین یہ تھے ڈاکٹر زبیر اقبال صاحب جو بات کر رہے تھے فیٹف کے اس فیصلے کے بارے میں جو پاکستان کو بدستور گرے لسٹ میں رکھنے سے متعلق ہے. اس کے ساتھ ہی اب میں اجازت چاہوں گی آپ سے آج کا یہ پروگرام ختم کرنے کی. آئندہ پروگرام میں دوبارہ ملاقات ہوگی. اس وقت تک کے لیے شہناز عزیز کی جانب سے خدا حافظ.
پروگرام آپ نے سنا راؤنڈ ٹیبل,
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو وی او اے ڈاٹ کام پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو وی او اے ڈاٹ کام پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو وی او اے ڈاٹ کام پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔
یہ وائس آف امریکہ اردو ہے، آپ ابھی سن رہے تھے خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام۔ یہ پروگرام آپ کے لیے نشر